الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يختص برحمته من يشاء والله ذو الفضل العظيم اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولايا صل وسلم دائما أبدا على حبيبك من زانت به الأسرار وعلى سامعين الكرام السلام عليكم ورحمة الله وبركاته ارشاد باری تعالیٰ ہے جسے چاہیں اپنی رحمت کے ساتھ خاص کر دیتے ہیں اور اللہ بڑے فضل کے مالک ہیں. پچھلی آیہ کریمہ میں اللہ جل شانہ نے جہاں وحدانیت باری تعالیٰ پر ارشاد فرمایا اور جو اہل کتاب دھوکہ دہی کر رہے تھے جہاں اس کے حقائق ارشاد فرمائے وہاں ان کا ایک ایسا اعتراض جس میں قرآن کریم کا نازل ہونا اور دوسرا ایک اعتراض کہ جتنے انبیاء علیہ السلام بنی اسرائیل میں مبعوث ہوئے ہیں اتنا کوئی دوسری نظیر نہیں ملتی. حضرت ابراہیم علیہ السلام اور حضرت اسحاق علیہ السلام, حضرت اسحاق علیہ السلام سے حضرت یعقوب علیہ السلام جن کا لقب اسرائیل تھا, پھر ان کی اولاد حضرت یوسف علیہ السلام, بارہ قبائل چونکہ بارہ بیٹے تھے آپ کے, قرآن کریم نے بارہ جو چشمے ہیں پانی پینے کی جو جگہ ہیں اس کا بھی ارشاد فرمایا, پھر حضرت عیسیٰ علیہ السلام تک بہت بڑی جو تعداد ہے انبیاء اور رسول کی اللہ کریم نے بنی اسرائیل میں مبعوث فرمائی. کتب سابقہ میں اور جو علوم ان علماء کے پاس تھے یہود کے بھی, وہ یہ جانتے تھے کہ اللہ کریم نے اپنے آخری نبی مبعوث فرمانے ہیں, اور یہاں تک کی علامات تھی کہ بیت اللہ شریف مکہ مکرمہ میں یہ سجدہ گاہ جو ہے اللہ کریم پسند فرمائیں گے, جہاں اللہ اپنے آخری نبی کو مبعوث فرمائیں گے وہاں جو عبادت کا رخ ہے وہ بیت اللہ شریف کی طرف ہو جائے گا, بیت المقدس کی جگہ. یہ ساری نشانیاں موجود تھیں جہاں تبدیلی بیت المقدس سے بیت اللہ شریف کی طرف کی گئی ہے وہاں پر بھی یہ ذکر فرمایا گیا ہے کہ یہ جانتے تھے کہ ایسا ہو, حالان اعتراضات کر رہے. تو ان کی جو خواہش یا سوچ وہ یہ تھی کہ بنی اسرائیل ہی میں سے اللہ کریم اپنے آخری نبی مبعوث فرمائے, اور بعثت محمد رسول اللہ صلی اللہ علیہ وسلم تکمیل نبوت مخلوقات پر اللہ جل شانہ کا اپنا کرم پورا فرمانا اسے اللہ نے پسند فرمایا. بنی اسماعیل علیہ السلام, حضرت اسماعیل علیہ السلام آپ کی نسب میں اللہ کریم نے اپنے حبیب کو پسند فرمایا. تو جہاں کتاب کا اعتراض تھا وہاں یہ اعتراض بھی تھا کہ جی آپ صلی اللہ علیہ وسلم کا مبعوث ہونا تب ہم مانتے کہ یہ بنی اسرائیل میں سے ہوتا. بے شمار پہلو ہوتے ہیں حقیقتاً جو اندر کا نفاق اور خرابی ہوتی ہے, آپ بدبو کو جو مرضی نام دیتے رہیں اصل میں تو ایک تعفن ہے جس سے بدبو اٹھ رہی ہے, آپ اس کو جو نام دیتے رہیں. اللہ کریم نے ارشاد فرمایا قل ان الفضل بید اللہ, کہ اللہ جل شانہ کی ذات وہ ذات ہے کہ یقیناً بزرگی اللہ کے ہاتھ میں ہے, یعنی دست قدرت میں ہے, اختیار میں ہے, کلی اختیار میں ہے, جو جیسا اللہ کریم چاہیں ویسا ہوتا ہے, قادر مطلق ہیں اور وہ جسے چاہیں اسے عطا فرما دیں. کلام ذاتی عطا فرمایا یہ اس کا کرم اس کا فیصلہ اس کا فضل ہے. اللہ جل شانہ نے بن اسماعیل میں اپنا حبیب مبعوث فرمایا, یہ اس کا اپنا فیصلہ ہے, یہ اس کا کرم ہے, یہ اس کا احسان ہے مخلوقات پر. وما ارسلناک الا رحمۃ للعالمین, خلق کا کوئی جز نہیں بچتا, کوئی جز نہیں بچتا جو نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس کی نسبت اللہ جل شانہ کی رحمت جسے نصیب نہ ہو رہی ہے. جہاں جو ہے اس کی جو روانی ہے اس کے ہونے کی ایک ایک پہلو جو ہے اللہ کریم کی رحمت کا مرہون منت ہے. اور اللہ جل شانہ نے اپنے حبیب صلی اللہ علیہ وسلم کو باعث رحمت ارشاد فرمایا ہے. یہ بڑی کمزور گفتگو ہے, ہم مختلف پہلوؤں سے جائزہ اور موازنہ, بھلے حیثیت کی بات آئے بھلے علوم کی بات آئے, انبیاء علیہ الصلوۃ والسلام کے مابین اور نبی کریم صلی اللہ علیہ وسلم کی ذات اور عظمت, یہ جگہ یہ مقام ہمارے علوم ہماری دسترس ہی سے بھی باہر ہے, ہماری سمجھ ہی سے باہر ہے جو اللہ کریم کی عطا ہے. ہم تو وہ کمزور لوگ ہیں جو اپنی اس حقیقت میں ہی بھٹک جاتے ہیں جو رب کائنات نے ہمیں ذاتی طور پر عطا فرمائیے, ہم یہیں ٹھوکر کھا جاتے ہیں اور ذات میں محو ہو جاتے ہیں, حقیقت سے دور ہو جاتے ہیں. واللہ واسع علیم, اللہ جل شانہ کشائش والے, ہاں جو وہ عطا فرماتا ایسا نہیں ہے کہ پیچھے کوئی کمی واقع ہو جاتی. بڑے حضرت رحمتہ اللہ تعالی علیہ اپنی ایک بیان میں ارشاد فرما رہے تھے, آپ فرماتے ہیں کہ بڑا حیرانگی ہوتی ہے لوگوں کو کہ ان کا نظام کیسے چل رہا ہے, جانے یہ لوگوں کو لوٹ رہے ہیں, جانے کیا کون دے رہا ہے, کدھر سے لے رہے ہیں, یہ کیا ہے نظام. تو ہمارا معاشرہ ایسا ہے کہ ہم پہلے جو تعین کرتے ہیں وہ غلطی کا کرتے ہیں, حالانکہ جو دینی رہنمائی ہے وہ یہ ہے کہ ہر ایک کے لیے بہتر سوچو تاں کہ وہ غلطی نہ کرے. ہم ابتدا غلطی سے کرتے ہیں اور جو ساری زندگی بھی لگا لے درستگی کا اس کو ماننے کو ہم تیار نہیں ہوتے کہ یہ عمل درست یا صالح. تو وہ فرمایا کرتے تھے, اور جیسے کہتے ہیں نا کہ کیسے ہلکے پھلکے انداز میں تو وہ ہنستے ہوئے, تو وہ فرماتے تھے کہ میرا ہاتھ اس کے خزانے میں ہے جو لٹانا پسند فرماتا ہے, جو جتنا لے جائے وہ اسے لے جانے کو بڑھا دیتا ہے اور لوٹنا اسے پسند ہے کہ کوئی اس کے خزانے سے لوٹ کر لے جائے. اور اگر آپ نے زندگی کی روانی کو یہی سمجھنا ہے کہ کہیں سے چوری کر لیا تو پھر چوری وہاں سے ہے جسے یہ چوری پسند ہے. تو اللہ جل شانہ کا اپنا نظام ہے, وہ کشائش والے ہیں, وہاں کوئی کمی نہیں ہے, کوئی کمی کے بارے سوچا نہیں جا سکتا, اور علیم ہیں وہ بہتر جانتے. جسے جہاں جس حیثیت میں جتنی فرصت اس نے عطا فرمائی ہے وہ بہتر جانتا ہے. یہ ہم سوچتے ہیں کاش میں وہاں ہوتا, کاش یہ حیثیت ہوتی, کاش وہ صحت ہوتی, یہ ساری وہ باتیں وہ سوچیں جو ہم تعین کر رہے ہوتے ہیں. ہمارا تعین تو ایسا ہے کہ ہم اپنی دیکھتی آنکھوں دھوکھا کھاتے ہیں, اپنے سنتے کانوں دھوکھا کھاتے ہیں, تو پھر ہمارا تعین کس درجے کا درست ہوگا. یہ بھی اللہ کے فیصلے ہیں اور وہ اس کا فیصلہ بہترین ہے, وہ جانتا ہے, وہ علیم ہے, ہر شے عین اپنے مقام پر, یہ اس کی شان ہے. یہ بھی قدرت کاملہ کا اظہار ہے. پھر جو ارشاد فرمایا, جسے چاہیں اپنی رحمت کے ساتھ خاص کر دیتے ہیں, یختص برحمتہ من یشاء. میں نے کل بھی حجمالی پہلو سے یہ بات عرض کی تھی کہ ولایت جو ہے ये कसबी है। इसके साथ सिर्फ ईमान की दरकार है। बनी नो इंसान तमाम औलाद आदम ये खासियत रखती है कि वलायत के बुलंद तरीन जो मनाजिल व मकामात हैं उन तक की उसे रसाई नसीब हो सके। साथ वस्फ बुनियादी हिस्सा है ईमान। ईमान लाए, ईमान लाने के बाद आमल सालेहात इबादात के पहलू और मामलात दोनों अमले साले हैं। इबादात अल्लाह का हुक्म है, हमारी एहतियाज पूरी फरमाती हैं। मामलात बहम जो मुआशरे की ज़िंदगी है, ज़ात से लेकर इनफरादी हैसियत से लेकर इज्तमाईयत तक, ये भी हमारी ही ज़रूरत है। ये कोई ऐसी पाबंदी नहीं है जहाँ पाबंदी अल्लाह जल्ला शानुहु के हुज़ूर कहीं नाउज़ु बिल्लाह किसी शय की ज़रूरत है। उसकी ज़ात तो वासिउन अलीम है। ये मखलूक की ज़रूरत है कि इस तर्ज़ हयात को इख्तियार करे, अपनाए, तो इसमें इसके मुआशरे की और इसकी ज़ात की भलाई है और इसकी ये ज़रूरत है। अल्लाह करीम जिसे जो अता फरमाना चाहे कोई रोक नहीं सकता, कुरान प्यार फरमाते, और किसी से शय लेना चाहे रोक उसे भी कोई नहीं सकता। अल्लाह करीम की रदा में राज़ी होना ये एक ईमान की ऐसी चाशनी है जो अल्लाह को पसंद है, इसलिए कि ये कैफियत शुक्राने की है। आप जहाँ हैं, जो हैं, जैसे हैं, जब तक हैं, उसका शुक्र अदा करें। भले आप अपने हर पहलू से अपना जायज़ा ले लें, यही वाजिब है, यही ज़िम्मा आता है। इसलिए कि जहाँ ज़ात का दखल किया जाता है वहाँ बात कमालात की नहीं आती, कमज़ोरी और नहीफ़ी की आती है। और जहाँ बात ज़ात बारी ताला से की तरफ की जाए, मखसूस हो ज़ात बारी ताला की तरफ, अता के पहलू वहाँ से। अब जब आप ताल्लुक माल्ला की बात करते हैं तो वलायत क्या है, ये दोस्ती क्या है, मखलूक की मखलूक के साथ दोस्ती, इसके असूल और ज़ाबते और दुनिया में मैंने देखा है कि अजीब सी एक कैफियत है कि अगर ज़रूरत न हो तो बड़े बड़े जो अजीज़दारी और ताल्लुकात हैं उनका एहसास नहीं रहता। ज़ुरियात ज़िंदगी के साथ ताल्लुकात, अजीज़दारी, रिश्तेदारी, ताल्लुकात, कितनी पहलू से फिर चीज़ें जो हैं वो ज़िंदा होना शुरू हो जाती हैं और लोग उसे मानना शुरू कर देता है, बताना शुरू कर देता है। अजीब एक चीज़ है, मुसीबत मुसीबत ज़दा जो लोग होते हैं ना, उन्हें ताल्लुक की कदर होती है। क्यों? कि जब उन्हें ज़रूरत पेश आती है तो वो ताल्लुक को देखते हैं जो दुनिया में उन्होंने कायम कर रखा होता है। इसीलिए वो मुसीबत ज़्यादा जो लोग हैं उनके साथ जहाँ आपका ताल्लुक होता है वो ताल्लुक निभाना दूसरों की निस्बत ज़्यादा कोशिश करते हैं, इसलिए कि वो जानते हैं कि मुसीबत में ताल्लुक कहाँ आता है। लेकिन इस ताल्लुक और इस दोस्ती को मखलूक के और मखलूक के जो माबैन, इसे जांचा या समझा नहीं जा सकता जो ताल्लुक खालिक और मखलूक के माबैन है उसकी नस्ल। क्यों? इसलिए कि फरीकैन मोहताज हैं मखलूक का, मखलूक के माबैन ताल्लुक जो है यहाँ मोहताजी दोनों तरफ है। यही बात, यही नस्बत जब अल्लाह जल्ला शानू की ज़ात की तरफ देखेंगे तो वो बेनियाज़ है, वहाँ मोहताजी नहीं है। वासिउन अलीम, वल्लाहु वासिउन अलीम, अल्लाह कशाश वाले हैं, इल्म वाले हैं। مخلوق کی نسبت جب دیکھو گے تو وہ ہر پہلو سے محتاج. فنا بقا کے مراقبات جنہیں شعبہ تصوف سے تعلق رکھنے والے کئی جو بزرگ گزرے ہیں انہیں یہ گمان یا یہ سمجھ پائے کہ شاید یہ آخری منازل ہیں, اور حضرت رحمۃ اللہ تعالیٰ علیہ فرمایا کرتے تھے یہ تو ابتدائے تصوف ہے. جہاں فنا فی اللہ میں سالک داخل ہوتا ہے تو خلق کی جو وسعتیں ہیں نا, وہاں سے سالک کی ذات تک ہر شے کا جو وجود ہے یہ ختم ہونا شروع ہو جاتا ہے, اور سالک کا وجود بھی ختم ہو جاتا ہے اور سیاہی جا بچتی ہے, حتیٰ وہ سیاہی بھی فنا ہو جاتی ہے. کل من علیہا فان, کوئی شے بچتی نہیں. یہ جو ہم اپنی انا لیے پھرتے ہوتے ہیں نا, مجھے نہیں پسند, انہیں چاہیے کہ فنا بقا کے جو مراقبات جنہیں یہ سبق نصیب ہیں ان میں توجہ دیا کریں, ذات سے چھٹکارا مل جائے. جب بچتا کچھ نہیں پھر بقابل وَيَبْقَى وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ, قائم بذات صرف اللہ کی ہے, باقی جو کچھ ہے اس کے قائم رکھنے سے ہے. تو جب مخلوق کی بات آئے گی تو یہ ہر پہلو سے محتاج ہے اور وہ بے نیاز. اب یہاں یہ جو اندھیرے ہیں اور یہ جو ظلمتیں ہیں ان سے نکال کر یہ جو تعلق ملا ہے نورانی حیات میں لے جاتا ہے, اور حقیقت حیات اس درجے کی نصیب ہوتی ہے کہ اس دائر دنیا جس کا لالچ دل دل سے زیادہ اپنے اندر کھینچتا ہے اس کی سطح پر بھی پاؤں اس کا نہیں ٹکتا, اس لیے کہ اسے وہ فانی سمجھتا ہے اور اسے اپنے اللہ کے حکم کے مطابق بسر کرنا اپنی بنیادی ذمہ داری سمجھتا. اللہ کریم توفیق عطا فرمائیں اور یہ حقیقت لمحہ لمحہ لہجہ لہجہ ہم پر عیاں رہے. اب اس ولایت کے رشتے میں آپ غور فرمائیے کہ عمومی شناسائی اور قریبی تعلق بڑا فاصلہ ہے لیکن دونوں کو تعلق کہا جاتا ہے. عمومی شناسائی اگر کوئی پاس سے گزر جائے تو کسی کو اعتراض نہیں ہوتا, لیکن جب وہی تعلق قریب ترین ہو جائے تو پھر پاس سے کوئی گزرے اور پوچھے نہیں تو اس کا دکھ ہوتا ہے. کیوں؟ اس کے انحصار تعلق پر. تو جب ضروریات دین کو جانتے ہوئے اخروی حیات کی حقیقت اور اس کی کامیابی کی طرف گامزن ہونا نصیب فرمائے اللہ جل شانہ, تو پھر اتنی نزاکت کا خیال بھی رکھنا ہے کہ کہیں کسی کے ساتھ کسی لفظ کا بیان کرنا, تکبر کرنا یقیناً یہ بہت بڑی غلطی ہے, لیکن اس کیفیت کا وارد ہونا بھی امتحان میں مبتلا کر دیتا ہے صوفی کو کہ آپ معاملات دنیا جو ہے ایک ہے کہ اس میں عمل کرنا, کوئی بندہ عمل کرتا ہے غلطی کرتا ہے. نبی کریم صلی اللہ علیہ وسلم کے فرمان کے آپ صلی اللہ علیہ وسلم نے جو فرمایا اس ضابطے اور اصول کے تحت دیکھیں تو بندے مومن کے دل میں کوئی غلط خیال آ جائے اس پر گرفت نہیں ہے, اسے رد کر دے. غلط خیال آیا تھا رد کیا, اللہ اس پر اجر اور ثواب عطا فرماتے. نیکی خیال میں آ جائے لیکن نیک عمل نہیں کر پایا اس پر بھی اجر اور ثواب ہے, غلط خیال کے آنے پر گرفت نہیں ہے. خیال کا آنا اور بات ہے, اس خیال کو ادھیڑتے چلے جاؤ اور سوچتے چلے جاؤ یہ معاملہ اور ہو جائے گا. جو بات میں کہہ رہا ہوں وہ عمومی ہے اور اس کو اس درجے پر لے لیا جائے کہ جو بنت بننی ہے جو نفاق سوچنا ہے وہ سوچا جا سکتا ہے. میں یہ نہیں کہہ رہا, میں قطعاً یہ نہیں کہہ رہا, लेकिन कोई ख्याल बद आ जाए और उसे रद्द कर दिया जाए तो ख्याल बद आने पर तो गिरफ्त नहीं है, रद्द करने पर सवाब है, अजर है। नेकी का ख्याल आ गया, नेकी की नहीं, उस ख्याल आने पर भी अजर है, सवाब। लेकिन जब साले की इस सफर को जो सूफी की हैसियत से उसे नसीब होता है और वलायत की नजाकतों में दाखिल हो जाता है, यकीनन जहां उसे ख्याल आया उसका असूल तो वही है कि उसने उस पर अमल नहीं किया, लेकिन उसके ख्याल का आना उसके लिए एक तड़प पैदा कर देता है। ये तो जब बंदे को झटका लगता है ना तो उसे समझ आती है, तो इसलिए इतनी बारीकी फिर पैदा होती चली जाती। क्यों? कि जान कर अनजाना और जान कर, ये दो ऐसी हालतें हैं कि बराबर नहीं हो सकती। जब अल्लाह जल्ला शानहु ने तुम्हें अपनी रजा के साथ कुर्ब की मनाज़िल अता फरमा दी तो क्या इतनी जिम्मेदारी बढ़ ना गई? इसलिए तो सूफिया कहते हैं ना, ये जो जात या अना, ये जो अंदर नहां खाने में जाकर एक सख्ती बनती है, अनानियत पैदा होती है, ये ऐसी खराबी है कि तमाम खराबियों के बाद जाकर ये निकलती है, इतनी सख्त और रिचड है ये। तो अल्लाह का अपना निज़ाम है, यकीनन कसबी है, लेकिन कसब की तौफीक उसने देनी है। जो कसब कर रहा है उसका होना उसकी अता से है, इसलिए ये यकीनी और हतमी बात है कि हर शय उसकी है और होगा वो जो वो चाहे, और उसे पसंद है रहम फरमाना, माफ फरमाना, उसे महबूब है। यख्तसु बिरहमतिही मन यशा, जिसे चाहे अपनी रहमत के साथ खास कर देते हैं। वल्लाहु ज़ुल फ़ज़्लिल अज़ीम, और अल्लाह बड़े फजल के मालिक है, उसी की शान है अता फरमाना जो हर तरह हर पहलू से कादिर। अब इस अलग में जो बंदगी का हिस्सा है, कोई ऐसी शय नहीं है जो मुबहम हो, हर शय वाज़े बयान फरमा दीजिए। अज़कार अमली हिस्से हों, लिसानी हिस्से हों या खफी पहलू, कोई एक हिस्सा जिसकी शर्फ़ कबूलियत है, मामलाते ज़िंदगी को वो कुरान व सुन्नत के तहत और खालिस करता आता है। जहाँ दुनिया के मामलात कुरान व सुन्नत के तहत नहीं हैं, वहाँ फिर उस देखने की ज़रूरत है कि कहाँ कमी की जा रही है, क्योंकि वलायत का खासा ये नहीं है कि बेदीनी हो, दीनदारी है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में अर्ज किया गया कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आप जलवा फरोज हैं, जहाँ जो पहलू ज़रूरत का है एहतियाज लेके आपके हजूर हाजिर होते हैं, अल्लाह पूरी फरमा देते। आपके विशाल मुबारक के बाद आप पर्दा फरमा जाएंगे तो आने वाली जो उम्मत के लोग हैं वो क्या करेंगे, वो कहाँ जाएं, वो किसके पास जाएं? फरमाया वहाँ और उसके पास जाएं जिसके पास बैठने से अल्लाह याद आए। तो अल्लाह किसके पास बैठने से याद आएगा? जो अल्लाह के हुक्म के तहत होगा, जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के फरमान के तहत होगा, वो अमल इस काबिल करेगा कि अल्लाह की याद तक पहुंचाएगा। ये जो हम विरासतन इस कैफी हिस्से को देखते हैं, ये जो हम शख्सियत के साथ इसको मंसूब करते हैं, हुलिये और लिबास से हम मुश्तक कर रहे होते हैं कि जी यहाँ ये बात है, नहीं, बड़ी सादा बड़ी सीधी जो बात है, हर साले अमल कुरान और सुन्नत में से है और कुरान और सुन्नत में मज़ीद तरक्की का सबब है। इस राह के मुसाफिर की जो पहचान है वो भी कुरान और सुन्नत है। इसलिए जब सालिक मेहनत करता है, فرائض پورے کرتا ہے، عبادات پورے کرتا ہے، حلال حرام کی تمیز کرتا ہے، روزہ زکوٰۃ جتنی بنیادی حصے ہیں ان کا خیال رکھتے ہوئے مزید محنت کرتا ہے اللہ کی رضا اور اس کے قرب کے لیے، اس کا حاصل دنیا میں کیا ہے؟ قرآن و سننا۔ اب جب نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ صحابی رسول ایک مٹھ جو یا آدھی مٹھ، مٹھ ایک مٹھ فرمایا، پھر فرمایا آدھی، اللہ کی راہ میں خرچ کرے، غیر صحابی اود پہاڑ جتنا سونا خرچ کرے، عند اللہ وہ جو آدھا آدھی مٹھ جو ہے اللہ کے حضور وہ زیادہ پسندیدہ ہے، اس کا مقام زیادہ ہے۔ اب دونوں کی دنیاوی قیمت کا اتنا فاصلہ ہے کہ شاید بیٹھ جائیں تو حساب نہ کر سکیں۔ شرف قبولیت اس دنیاوی تقسیم سے بڑھ کر ہے، کہیں بڑھ کر ہے، شاید یہ دنیا کا حساب کر بو اس عطا کا حساب نہیں کر سکتے جو صحابی و رسول کو اللہ عطا فرمائے۔ کیا سبب ہے؟ دیکھو تو صحیح، اس عمل کے پیچھے جو نیت ہے، جو اخلاص ہے، اس کا کیا درجہ ہے؟ تو سالک جب رضا سے قرب کے حصوں کو مسافت اسے طے کرنا نصیب ہوتی ہے تو کیا اس کا اخلاص اس کا پیمانہ نہیں ہوگا؟ پھر دنیا کے اعمال یہی ہیں، یہی فرائض ہیں، یہی ذمہ داریاں ہیں، یہی حقوق و فرائض کی تقسیم، ان کی ادائیگی کی جب بات آئے گی تو جو میں نے صحابہ کرام رضوان اللہ علیہ مجمعین کی مثال سے آپ کو عرض کیا، وہ اخلاص، وہ پاکیزگی، وہ جو رب کائنات کی ذات، اس کی رضا اور اس کا قرب یہ مقصود ہونا ہے، پھر اس ترقی کو کوئی پیمانہ نہیں ہے کہ ماپ سکے۔ لیکن جس کی ذات کے لیے تڑپ ہے وہ خوب جانتا ہے، وہ تڑپ کو جانتا ہے، عطا اس نے فرمائی، اس تڑپ سے زیادہ اجر عطا فرماتا ہے، رضا عطا فرماتا ہے، قرب عطا فرماتا ہے۔ خلق کی وسعتیں ختم ہوتی ہیں، خلق کی وسعتیں ختم ہوتی ہیں، اور سالک کا سبق کہلاتا ہے، اسے پہلا سبق نصیب ہوا ہے۔ اور کہاں پیمانے لے آؤ گے؟ بڑی جدت نے دعوے کیے، آسمان دنیا کو تو ماپ ہو نہ سکا، کیا ماپ پائیں جس دھرتی پر رہتے ہیں، اسے تو جان پائے نہیں، آسمان کی وسعتوں کو کیسے جان پائیں؟ الگ ترتیب آسمان ساتھ پورے ہوتے ہیں۔ اس خلق کے بعد پھر بات آتی ہے آسمانوں کے بعد سدرۃ المنتہا کی، اس سے گزرتے ہو تو سالک کو کیا ملا؟ پہلا سبق ملا۔ اس پہلے سبق کی وسعت پر بیٹھ جاؤ، حساب کرو، سر گھوم جائے گا، سمجھ نہیں آئے گی، نہیں سمجھ پاؤ۔ حضرت رحمۃ اللہ تعالی علیہ کو میں نے یہیں اسی ممبر رسول سے بیان فرماتے سنا، فرمانے لگے 50 سال ہو گئے ہیں ذکر کرتے کراتے سکھاتے، زندگی بیت گئی اسی شوق، 50 سال بعد آ کر سمجھ آئی مراقبات ثلاثہ کی وسعت کیا ہے۔ تو پھر اس سارے کا حاصل یہ نہ ہو کہ بندہ اپنے آپ کو بالکل اس سے زیادہ واضح دیکھ رہا ہو جیسے کوئی چیز تلی پر پڑی ہوتی ہے۔ میں نے سوچا کیا، میں نے کیا کیا، میں نے سنا کیا، اور میں کیا سننا چاہتا تھا۔ جو مرضی کہتے رہو، ہم جو سننا چاہتے ہیں الفاظ کو اس طرح پسند کرتے ہیں، آپ جو مرضی کہتے۔ تو جب اس طرح سامنے رکھ کر اپنا کردار، اپنے اعمال، اپنے معاملات، نیتوں تک دیکھیں گے تو پھر سمجھنا کہ سالک کا سفر ہے، یہ سالک کا سفر جاری ہے۔ اس لیے یہ پیمانہ قرآن و سنت ہے۔ یہ جو مافوق الفطرت قسم کی توقع اور خرق عادت معاملات सुनाए जा रहे होते हैं या सुनना चाह जा रहे हैं, कोई नहीं जरूरत है इनकी। जिसके लिए बात हो रही है, जो सुन रहा है, फरीकैन दोनों की जरूरत कुरान और सुन्नत, तो दोनों की हदूद कुरान और सुन्नत है। अल्लाह मुखातिब फरमा रहा है या अय्युल्लज़ीना आमनू, इससे बढ़कर और कोई अजमत है? फरमाता है मैंने अपना हबीब तुम्ही में से मबूस फरमाया। लक़द मन्नल्लाहु अलल मुमिनीन, साहिब ईमान पर जो बड़ी अता है वो बेशत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। पैमाने फिर कुरान और सुन्नत से बाहर जाकर रखोगे, और अगर पैमाना कुरान और सुन्नत से बाहर है तो फिर वो हक नहीं है, फिर खतरनाक रास्ते पर जा रहे हो जहां से नुकसान उठाओ। सिरात मुस्तकीम कुरान और सुन्नत, जाहिर से बातिन तक, बातनी पहलू बड़ी अहमियत रखता है। ज़ाहरी पहलुओं में गलती हो जाए लेकिन बातनी मकसद गलत न हो, छूट है। ज़ाहरी पहलू दुरुस्त हो और बातनी नफाक हो, ये नताज दुरुस्त नहीं लाता, क्योंकि इन्हिसार नियतों पर है। इन्नमल आमालु बिन्नियात, बच्चा बच्चा इस हदीस शरीफ से वाकिफ। यह हदीस शरीफ तवील है, इसके रावी हजरत उमर फारूक रजी अल्लाह ताला, लेकिन ये जो पहला हिस्सा है इन्नमल आमालु बिन्नियात, बच्चा बच्चा वाकिफ है। और अगर मैं ये कहूँ कि शायद अपने बचपने में जो हदीस शरीफ पहली याद आई या याद कराई गई या इतनी बार सुनी कि याद होगी, तो गलत न होगा कि यह हदीस शरीफ, इसको अपने मामलात, अपने किरदार, अपनी पसंद नापसंद पर लाकर देखो ना, फिर फैसला करो। ये वो बुनियादें हैं कि अल्लाह जल्ला शानू तौफीक के अमल अता फरमाए। वल्लाहु ज़ुल फ़ज़्लिल अज़ीम, और अल्लाह बड़े फजल के मालिक हैं। ये कारोबार नहीं है कि हमने सजदा किया उसके बदले ये हमें मिलेगा। हम इतने मकरूज हैं कि जिंदगी भर रुकू सजूद में बसर हो जाए, हम कर्ज से नहीं निकल सकते। बख्शिश अता से चे जाए कि फिर कुर्ब के मनाजल की बात करो, ये सारा कुछ जो है ये अल्लाह की अता से है। कभी गलती और गुमान इसमें न पड़ना कि इसकी नस्बत ज़ात की तरफ करना, मैंने बड़ी मेहनतें की, मैंने बड़े मुजाहदे किए, मारे जाओगे। हमेशा इन्हिसार उसकी ज़ात पर करो, और ये हकीकत है। तो सालिक मेहनत करना नसीब हो, तौफीक नसीब हो, ऐसा मुबल्लिग हो जाता है शायद उसे कलाम की ज़रूरत पेश ना आए। लेकिन हम आज अपने आप को इस दौर में देखते हैं, हज़रत फरमाया करते थे क़ियामुल सलाम है, नमाज कायम करना, तो हज़रत रहमतुल्लाह अलैह फरमाया करते थे बंदे मोमिन की क़ियामे सलाह क्या है? वो फरमाते थे जहाँ से गुजरे लोग नमाजी होते चले जाए। फिर बात अल्लाह वलीउल्लज़ीना आमनू, फिर वो उमूर दुनिया उन्हें भाए, इबादात ने भाए, फिर कैफी हिस्सों में उस तड़प को पाए जहाँ उसकी रजा से फिर कुर्ब के मनाजिल नसीब हों। कैसी कैसी हस्तियाँ इस राह से गुजरे। ये कहना बड़ा आसान है कि पानी का घूंट मेरे भाई को दे दो, ये वाक्य हमने सुना है सहाबा कराम रिज़वानुल्लाह अलैहिम अजमईन की मुबारक ज़िंदगियों में। उस तड़प में, उस खुश्क हल्क में पानी का घूंट भाई के लिए बोलना देना, ये और बात है। तो जब मोहतरम सामईन कराम सालिक की हैसियत से देखो, तो जो कुछ है उसी का है, उसी की देन है, जात की तरफ कभी ना ला, हर शय उसी की है। कुरान करीम फरमा रहे हैं वल्लाहु ज़ुल फ़ज़्लिल अज़ीम, यही तवक्को है, यही तलब है, यही दुआ है, यही इस्तदा है, यही तवक्को है अपने अल्लाह रब्बुल आलमीन। वो कुछ अता फरमाता है जिसकी, जैसे कहते हैं ना कि वुस्सत दामा, मांगने वाला मांग रहा है, दामन उसका वसी नहीं है, ऐसा दरबार है जिसमें दामन को भी वुस्सत देता है ताकि इसकी झोली में और आ जाए। अल्लाह करीम तौफीक अमल अता फरमाए, हम कमज़ोर गुनाहगार हैं, अल्लाह हमें माफ़ फरमाई रखिए, पहले भी वो माफ़ फरमा रहा है, ये तौफीक नसीब हो रही है कि कलाम ज़ाती हम पढ़ रहे हैं, इस पर गुजारशात पेश हो रही हैं, सुनी जा रही हैं, उसका कर अल्लाह हमें हर लम्हे हर लहजे माफ़ फरमाता रहे, हक के समझ और अमल की तौफीक देता रहे। जिस राह का मुसाफिर होना उसने अता फरमाए, इस पर इस्तकामत अता फरमाए, तादम वापसी यही हिस्सा नसीब हो, और जो बंधन रूह और बदन के टूटने हैं वो बहालत ईमान टूटें। वाखिर दावाना अल्हम्दुलिल्लाह।